نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير amazed by الأسماء الحسنى آج ہم اس سیریز میں اللہ تعالیٰ کا نام الجامع اور المقصد یعنی اس کو اگر ہم یہ کہہ دیں کہ آج ہم اللہ تعالیٰ کا نام المقصد اور الجامع دیکھیں گے انجوجل نام ہے آپ لوگوں نے شاید سنے ہوں شاید نہ سنے ہوں لیکن ہمارے سننے یا نہ سننے سے کیا فرق پڑتا ہے اس کی شان تو اتنی بلند ہے کہ کوئی اس کو جانے یا نہ جانے وہ اپنی ذات میں اپنے حساب میں بہترین ہے تو المقصد کے لفظ میں قاف سین توا قسط چھپا ہوا ہے بالقسط کا لفظ ہم بہت پڑھتے ہیں انصاف عدل اور الجامع کے لفظ میں جیم میم عین جمع کرنے والا یہ لفظ چھپا ہوا ہے ہر نام ہی اپنی جگہ خوبصورت ہے اگر ہم المقصد کو دیکھ لیں تھوڑا سا تفصیل سے تو لغوی معنی میم قاف سین توا اگر اکٹھا دکھ رہا ہے تو روٹ اس میں کیا ہے قاف سین توا انصاف کرنے والا مفعل کا وزن ہے مقصد اور اگر اس کے اصطلاحی معنی دیکھیں تو المقصد جل جلالہ وہ ذات ہے جو نظام کائنات کو عدل و انصاف پر جاری اور ساری رکھے ہوئے ہے یعنی اس کائنات میں کوئی ایک چیز بھی انصاف کے تقاضوں سے ہٹی بھی نہیں ہے کسی انسان پر ظلم نہیں ہو رہا ہر چیز اللہ تعالیٰ کے ہاتھ میں ہے اور کیسے وہ ساری چیزوں کو لے کر ہمارے سامنے پیش کرتا ہے کائنات میں انسانوں کو یہی کہا کہ تم کسی پہ ظلم نہ کرو زیادتی نہ کرو تو اللہ تعالیٰ خود بھی کسی پر زیادتی نہیں کرتے اور اگر آپ دیکھیں تو ہر چیز کتنی ویل بیلنسڈ ہے ویل سنکنائزڈ ہے آرگنائزڈ ہے گرمی کے بعد سردی سردی کے بعد گرمی خزاں کے بعد بہار ہر چیز کا جو جوڑا ہے نا اصل میں یہ بھی المقصد ہی کی ایک شان ہے اگر صرف رات ہوتی تو انصاف نہ ہو پاتا اگر صرف دن ہوتا تو بھی انصاف نہ ہوتا تو رات کو بیلنسڈ کیا دن سے یہ ہے المقصد کا کام کیسے چیزوں کو لے کر وہ بہترین طریقے سے ہموار کر دیتا ہے مجھے تو اس نام کے ساتھ ہمواریت بھی آ رہی ہے کبھی کسی کو ایک کے اوپر دوسرے پہ ظلم نہیں کرنے دیتا پھر اسی طرح آپ دیکھیے کہ المقصد وہ جو مظلوم کو ظالم سے نجات دلاتا ہے دنیا میں آج بھی بہت سارے ایسے لوگ ہیں مخلوقات ہیں کہ جن کو کوئی پوچھتا نہ یعنی کہہ لے کہ وہ کسی کو نہیں سنا سکتے کوئی عدالت تک ان کی رینچ نہیں کوئی ان کے معاملات کو نہ جانے اگر المقصد ان کو انصاف نہ دلاتا تو حقیقت یہ ہے کہ وہ بھی اسی طرح سے ظلم کا شکار ہو جاتی تو اللہ تعالیٰ المقصد وہ ہے جو مظلوم کو ظالم سے نجات دلاتا ہے تو اس اینگل میں دیکھے صرف اپنے سمجھنے کے لیے تو اللہ تعالیٰ المقصد ہونے کی صورت میں سارے مظلوموں کا وکیل ہے ان کے معاملات کو پیش کرنے والا ہے اپنی ہی عدالت میں کیونکہ اس کو کہیں اور نہیں جانا ہوتا نہ اس سے اوپر کوئی ایسی ہستی ہے دنیا کے وکیل کو اگر ہم دیکھیں تو وہ بات کر کے جج کے فیصلے کے منتظر ہے نا تو المقصد وہ ہے جو دنیا میں لوگوں کے ساتھ جو معاملات ہو رہے ہیں ان کا انصاف پھر خود ہی دیتے ہیں اللہ تعالیٰ کے ہر نام میں ایک خوبصورتی ایک چاشنی ایک ٹھنڈک اور اس کو جاننے کے بعد اندر جو خوشی آتی نا یہ حق کی پہچان ہے یہ سچ کی پہچان ہے کہ جب کسی چیز میں سچ ہوتا ہے تو وہ خوبصورت ہو جاتی ہے زندگی کا اصول بنا لے جو چیز حق سے بڑی ہوگی یہ ونیر چڑھا ہوگا جس کو آپ نفاق کہہ سکتے ہیں کہیں چاپلوسی ہوتی ہے کہیں اندر کچھ تو باہر کچھ کی جو کیفیت ہوتی ہے نا تو یہ ساری چیزیں جب آپ نکال کے بالکل پیورٹی کو ذہن میں لائیں گے نا تو آپ کو واقعی محسوس ہوگا کہ وہ چیز بالکل اصل شکل میں آپ کے سامنے آ گئی ہے اور جتنا زیادہ آپ اللہ تعالیٰ کے ناموں کو سمجھتے جا رہے ہیں نا اتنا زیادہ آپ کو اس چیز کا بھی یقین ہوتا جا رہا ہوگا کہ اللہ سبحانہ تعالیٰ اس دنیا کو ایک بہت ہی خوبصورت سسٹم کے ساتھ چلانے والے ہیں اور یہ بھی یاد رکھیے کہ عدل اور انصاف پہ قائم رہنا ہر خاص اور عام کا فریضہ ہے المقصد خود بھی عادل اور منصف ہے اور اصل عادل اور اصل منصف وہ خود ہے آج دنیا میں اگر کوئی عادل بن بھی جاتا ہے لیکن وہ المقصد کے درجے پہ نہیں کو منصف بن بھی جاتا ہے تو المقصد کے درجے پہ نہیں ہے. تو جب وہ تمام مسلمانوں کا عدل اور احسان پر ہدایت کرتا ہے تو پھر سوچئے کہ اس میں کیا بہترین کوالٹی ذہن میں نہیں آتی, وہ کیا ایکسپیکٹ کرتا ہوگا ہم سب سے. اور عدل اور انصاف کے قیام میں جو رکاوٹ بننے والے اسباب ہیں پھر اللہ تعالیٰ خود بخود ان کو ہٹا دیتا ہے ہمارے سے. تو زندگی میں جتنا زیادہ اللہ تعالیٰ کے ناموں کو اپنی عادات میں ڈالیں گے, اپنے کردار میں رکھیں گے, آپ بندوں کے بھی پیارے ہو جائیں گے. عموماً بندے اس بندے کو پسند نہیں کرتے جو کسی نہ کسی جگہ سے ضرور ہی ڈنڈی مار رہا ہو. سیدھے سادے, بھولے بھالے, ایزی گوئنگ بندے کو سب پسند کرتے ہیں. اس کے برعکس آپ دیکھیے کہ بہت اکڑا ہوا اور بہت ہی زیادہ کہہ لیجئے کہ اپنے آپ کو بڑا سمجھنے والا, اس کو کوئی نہیں پسند کرتا. تو اللہ تعالیٰ المقصد ہونے کے ناطے پھر لوگوں کے فیورٹ بھی ہیں. ظاہری بات ہے کہ جن مظلوموں کو حق دلایا جائے گا تو وہ پھر یہی کہیں گے نا کہ اللہ تو ہی ہمارا رب ہے, تو نے ہی ہمیں اس چیز میں پورا کیا. اور قیامت کے دن جب حضرت بلال رضی اللہ عنہ جیسے لوگ جن کو اسلام کی وجہ سے ستایا گیا, اور امیہ جیسے مالک کہ جو اپنے غلاموں کو اپنی جاگیر سمجھ کے مارتے تھے, تو کتنا سکون ملے گا اس وقت. حلسوی بل کو فار اما کانو یا ملون, قرآن پاک کی آیت ہے کہ جہنمیوں کو جہنم میں اور جنت میں مظلوموں کو ڈال کر پوچھا جائے گا کہ یہ بتاؤ کیا پھر ان ناشکروں کو وہ پورا پورا ثواب, پورا پورا اجر مل گیا جو یہ ڈیزرو کرتے تھے. تو وہ جو ٹھنڈک محسوس ہوتی ہے نا ایک مظلوم کے دل میں انصاف کو پا کر, اور جس نے ظلم کیا ہو اس کو برے انجام پہ دیکھ کر, اس کو محسوس کر کے دیکھے تو آپ اس کو ہمیشہ محسوس کریں گے. پھر اس کے بعد اگر آپ دیکھیں کہ سلف صالحین کے اقوال کی روشنی میں یہ نام, تو سب سے پہلے امام حلیمی المقصد کی تعریف کرتے ہیں کہ المقصد جل جلالہ وہ ذات ہے جو اپنے بندوں کو انصاف دینے والی اور بذات خود بھی بہت زیادہ انصاف والی ہے. ایک چیز ہوتی ہے آپ کسی کو دیتے ہیں, ایک ہوتی ہے جو آپ خود ہوتے ہیں. یہ دونوں چیزیں دیکھیے, بندوں کو انصاف دلا دیتا ہے اللہ تعالیٰ ان کے کسی معاملے میں, اور خود بھی زیادہ انصاف والا, یعنی خود جب بھی کوئی معاملہ کرتا ہے تو وہ بھی پھر انصاف کے ساتھ کرتا ہے. اس تعریف پہ اگر آپ تھوڑا سا غور کریں تو آپ کو مزید رنگ دکھتے ہیں اللہ تعالیٰ کے ہونے کے. اور وہ کیا ہے کہ دنیا میں بڑی سے بڑی عدالتیں دیکھ لیجئے, ایک تو ہم نے وہ فلموں میں دیکھی ہوتی نا ایک عدالت کا منظر, کورٹ آرڈر آرڈر, ایک اصلی عدالت ہے جو اللہ کبھی نہ کسی کو دکھائے, کسی مقدمے میں چلے گئے یا کوئی اور لین دین, زمین دینے لینے کا معاملہ ہوا. دنیا کی بڑی بڑی عدالتیں بھی ہیں, جیسے یو این او بھی ایک عدالت ہے نا, ہیومن رائٹس, ویمن رائٹس, اور اسی طرح ایسٹرن پیپلز رائٹ, ویسٹرنز رائٹ. اب ان عدالتوں سے جو فیصلے نکل کے باہر آتے ہیں, آپ دیکھیے کہ وہ فیصلے دنیا میں ہو سکتا کوئی ویٹو نہ کر سکے. یو این او کے حکم کو, فیصلے کو ویٹو کرنے کا اختیار دنیا میں کچھ ملکوں کو ملا ہوا ہے نا, لیکن اس سے اوپر بھی کوئی نہیں. یعنی جس کو کوئی چیلنج کرے, مثلاً سپریم کورٹ ہے, اس پہ ہائی کورٹ ہے, ہائی کورٹ پہ کوئی سپر سپریم کورٹ ہوگی یا اس کے اوپر کوئی فوج کا نظام ہوگا, لیکن جس عدالت کے اوپر کوئی اور بڑی عدالت نہیں وہ المقصد کی عدالت ہے. اس دنیا میں کسی پہ ظلم کر کے انسان جیے, اس سے بہت بہتر ہے کہ وہ مظلوم بنے. حضرت علی رضی اللہ عنہ کی طرف منسوب ہے ایک قول کہ قیامت کے دن میں ظالم بن کر آؤں, اس سے بہتر ہے کہ میں مظلوم بن کر آؤں. لیکن آپ دیکھیں تو دنیا میں ہر بندہ انصاف اور حق لینے کے نام پہ بعض دفعہ دوسرے کے اوپر زیادتی کر دیتا ہے. تو جب آپ کو اللہ سبحانہ تعالیٰ کے المقصد ہونے کا یقین ہو جاتا ہے نا, پھر کبھی آپ کا حق نہ بھی ملے تو آپ کہتے کوئی بات نہیں, اللہ پوچھ لے گا. اور آپ نہ بھی کہے نا تو یاد رکھیے کہ انسانی معاملات میں اللہ تعالیٰ ضرور پوچھے گا. آپ کا میرا یہ سب کچھ کا سننا سنانا ہمیں دنیا کی عدالت میں سرخرو کر دے نہ کر دے, آخرت میں وہی بندہ آگے جائے گا جس کو یقین ہوگا اس بات کا. اللہ سبحانہ تعالیٰ کے المقصد ہونے کو اگر آپ میں زندگی میں جگہ دے دیں تو کبھی کوئی کسی کے ساتھ زیادتی نہ کرے. آپ دنیا میں کچھ بھی کر لیں, بڑی سے بڑی عدالت کی آنکھوں میں آپ دھول جھونک سکتے ہیں, آپ انسانوں میں سچے ہو سکتے ہیں. اور دیکھیے کبھی کبھی تو انسان خود کو بھی سچا کر لیتا ہے حالانکہ وہ جھوٹا ہوتا ہے. بل الانسان علی نفسہ بصیرہ ولو القی معاذیرہ, بلکہ انسان اپنے حال کو خوب جانتا ہے، چاہے وہ دوسروں پہ کے سامنے کتنے اپنے عذر پیش کر دے۔ تو المقصد کی ذات وہ ہے جو دنیا میں بھی اور آخرت میں بھی آپ کو انصاف دلاتی ہے، اور اس کی لاٹھی سے بے نیاز ہونا نہیں چاہیے۔ اللہ کی ہستی کس طریقے سے آپ کو مجھے ان ساری چیزوں پہ لے کے چلتی ہے، اور اگر آپ اس کو امام حلیمی کے اس قول میں دیکھ رہے ہیں کہ کیسے وہ ذات جو اپنے بندوں کو انصاف دینے والی اور خود بھی زیادہ انصاف کرنے والی ہے، تو پھر کیا کرنا چاہیے؟ تین باتیں ہیں مسلمانوں کے لیے: تمام مسلمانوں کو عدل و انصاف پر قائم رہنے کی ہدایت کی اللہ تعالیٰ نے تاکہ دنیا میں امن قائم رہے، ہر فرد اپنے دائرہ اختیار میں انصاف کو اپنا شعار بنائے تاکہ سرکش لوگوں کو قانونی سیاست کے ذریعے سزا دی جا سکے۔ یعنی آپ کہہ سکتے ہیں کہ دنیا کا امن المقصد کی وجہ سے قائم ہے۔ جتنا زیادہ دنیا میں لوگ ایک دوسرے کے حقوق کی حفاظت کرتے رہیں گے امن ہوگا، جتنی کسی کے حق تلفیوں سے بچیں گے اتنا امن ہوگا۔ تو چاہیے کیا کہ آپ کا میرا جتنا دائرہ کار ہے اس سے اوپر نہ جائیں۔ یہ بھی ایک بڑی اہم بات ہے، بہت سارے لوگ دنیا میں اس طرح کے ہوتے ہیں، اپنے دائرہ کار سے آگے جاتے ہیں، پھر زیادتیاں ہو جاتی ہیں۔ مثلاً آپ کو اگر اللہ نے کہیں کوئی اختیار دیا ہے، آپ کو ایک تھوڑی سی دوسروں کے اوپر اتھارٹی دے دی، آپ کا ایک اپر ہینڈ ہے، تو اپنے ریسورسز کو اور اپنے اختیارات کو کبھی بھی ایکسٹرا یوز نہ کیجیے۔ جس نے یہ کیا المقصد اس کے پیچھے ہے۔ اور اسی طرح سے سرکش لوگوں کو قانون کی سیاست کے ذریعے سزا دی جائے، تو یہ چھوٹی چھوٹی عدالتیں جو دنیا میں رکھی ہوئی ہیں نا، وہ اسی وجہ سے ہیں۔ آپ دیکھیے کہ دنیا کی عدالتوں کا خوف کتنا بڑا ہوتا ہے انسانوں کو۔ آپ کے چاروں طرف دیکھیے، حکمرانوں کا احتساب ہو یا کسی ایک ریڑی والے کی کسی ایک چیز کو اٹھانے کا احتساب ہو، یہ چیز ہمیں سیدھا کر دیتی ہے۔ ہم ڈنڈے کو مانتے ہیں، ڈنڈے کے زور پہ چلتے ہیں نا، لیکن المقصد کی ذات وہ ہے جو سرکش لوگوں کو قانونی سیاست کے ذریعے سزا دلواتی ہے، لیکن جس کے اپنے اندر کی آنکھ کھل جاتی ہے، جس کا ضمیر زندہ ہوتا ہے، وہ کبھی بھی کسی کے ساتھ زیادتی نہیں کر سکتا۔ اور یاد رکھیے کہ زندگی میں انسان اگر اپنے آپ کو اس چیز پہ لے آئے کہ میں اپنے آپ کو جس نظر سے دیکھتا ہوں، میں دوسرے کی نگاہ سے اپنے آپ کو دیکھوں، تو بہت ساری حقیقتیں سمجھ آ جائے کہ کبھی دنیا میں کوئی بندہ اپنے کسی عمل سے بے نیاز نہیں رہ سکتا۔ تو عادل اور منصف صرف اور صرف المقصد کی ذات ہے۔ اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، حدیث ہے آپ کے لیے بڑی خوبصورت، کہ اللہ تعالیٰ سے ڈرو اور اپنے باہمی تعلقات کی اصلاح کرو، کیونکہ اللہ تعالیٰ قیامت کے روز مومنوں کے درمیان صلح کرا دیں گے، اور انصاف کا اصل راستہ یہی ہے جس پر اللہ تعالیٰ کے سوا کوئی قادر نہیں۔ تو ہم سب یہ کیوں سن رہے ہیں اور کیوں سنا رہے ہیں؟ اگر حقیقت ہے کہ بچپن سے لے کے آج تک صرف ہم نے اللہ کا ایک ایک نام ہی سیکھا ہوتا نا، ہر مہینے کا ایک نام سیکھتے، تو آج ہماری انسانیت اور ہمارے اس دنیا میں جینے مرنے کے انداز بالکل بدل چکے ہوتے۔ نہیں پتا کہ آج کی رات زمین کے باہر ہیں کہ زمین کے اندر ہیں، آج تو زمین کے سینے پہ چل رہے ہیں نا۔ ہو سکتا ہے کہ آج کی رات ہی زمین کے پیٹ میں سونا پڑ جائے۔ تو المقصد کے انصاف سے انسان ڈرے، دنیا کا معاملہ کب تک چلے گا؟ آپ دیکھیں کہ دنیا کی چیزیں ہیں نا، کیا ہے، بھائی بہنوں کی وراثت لے لیتے ہیں، مثال معروف ہے، چچا بھتیجے کا جھگڑا لے لیجئے، اور بھی کہیں کوئی حقدار کسی کا حق، کسی سے کام لیا اور اس کو پیسے نہ دیے، آپ نے کسی کو کوئی معاملہ کہہ دیا، کمٹ کیا نہیں کیا، یہی ہو سکتا ہے نا زیادہ سے زیادہ۔ اس سے زیادہ تو مجھے نہیں لگتا کہ کوئی کہہ دے میرے ماں باپ نے میری پرورش نہیں کی، یہ شوہر ہے مجھے، چلے یہ بھی کہہ سکتا ہے کہ شوہر ہے کما کے نہیں دیتا، بیوی بیچاری خود کماتی ہے، دسیوں چیزیں ڈال لیجئے، آخر کب تک؟ یہ ساری وہ چیزیں انسان کے شعور کو بیدار کرتی ہیں جو ایک انسان اپنے رب کے ساتھ نظریں ڈال کر لگا کر کرتا ہے۔ تو لہٰذا اس کے ساتھ اپنے معاملے کو بہتر سے بہترین رکھنے کی کوشش کرنی چاہیے۔ اس کے ساتھ معاملہ بہتر کرنے کے لیے انسانوں کے ساتھ معاملہ بہتر ہوگا۔ یاد رکھیے کہ المقصد وہ ہے کہ قیامت کے دن اپنے معاملات میں آسانی کرے گا۔ بندوں کو سب سے زیادہ جس چیز میں سہولتیں دے گا وہ حقوق اللہ ہیں، لیکن حقوق العباد میں اس کا معاملہ تب تک کلیئر نہیں ہوگا جب تک بندوں کے ساتھ معاملہ سیدھا نہیں ہوگا۔ مجھے وہ ایک عورت یاد آ رہی ہے المقصد کو پڑھاتے ہوئے، کہ جس سے زنا ہو گیا تھا، اور وہ نبی صلی اللہ علیہ وسلم کے پاس آ کر اپنے اس جرم کا اعتراف کرتی ہیں، اور اللہ کے نبی اس کی بات کو سنی انسنی کرنا چاہتے ہیں، لیکن وہ عورت جب اس حد تک بڑھی تو کہنے لگی کہ اللہ کے نبی میرے پاس دلیل ہے، یعنی بچہ میرے پیٹ میں ہے، پریگننسی ہے، اور کیا اس سے بڑی دلیل ہے کہ میرے سے گناہ ہو گیا؟ تو آپ نے کہا کہ اگر تو چلی گئی تو تیرے بچے کا کیا قصور ہے؟ جب بچہ پیدا ہوگا تو پھر آنا. اور کچھ ماہ کے بعد نیو بورن بیبی کو لے کر وہ عورت اللہ کے نبی کے پاس آتی ہے. مجھے حد لگا دیں, مجھے حد لگا دیں. کہا کہ یہ بچہ کہاں سے کھائے گا, یہ دودھ پی رہا ہے, اس کو تیری ضرورت ہے. اس عورت کا وہ جملہ میرے دل میں آتا ہے جب تو میں سوچتی ہوں کہ اللہ, یہ کیا آپ کی نبی کی خوبصورت قسم کی تربیت تھی کہ لوگوں کے دل میں اتنی خدا خوفی تھی؟ کیا کہا آپ نے؟ کہنے لگی, اللہ کے نبی, یہ گناہ راتوں کو سونے نہیں دیتا. اگر میں حد لگے بغیر دنیا سے چلی گئی تو میرا وہاں کیا ہوگا؟ دیکھیے, جان چلی جائے یہ سب سے بڑی بات ہے. ہم جتنا مرضی کہ ایمان بڑی دولت ہے, لیکن ایمان جاتا ہے تو کوئی چیخیں نہیں نکلتی. پیسہ ہمیں بڑا پیارا لگتا ہے, حالانکہ پیسہ تو پاؤں کی نوک میں ہے. اصل چیز تو انسان کا اخلاق اور اس کا کردار ہے نا. لیکن یہ سب چلے جائیں کچھ نہیں, لیکن جان چلی جائے. اور میں جب بھی یہ واقعہ حدیث میں پڑھتی ہوں کہ اللہ, وہ عورت اپنے آپ کو جہاں پیش کر رہی ہے جس عدالت میں, اس کو پتا ہے کہ یہاں رجم ہے, ایک ایک پتھر پڑے گا اور آخر جان چلی جائے گی, لیکن وہ اس کے لیے تیار ہے. کیوں تیار تھی؟ کیونکہ اس کو پتا تھا کہ المقصد کی عدالت دنیا کی کسی عدالت سے بھی بہت بڑی عدالت ہے. ہم دنیا میں سچ بول کے, جھوٹ بول کے, شور مچا کے, خاموش رہ کے, چیخ کے, بڑے بڑے پیسے دے کر, بڑے بڑے وکیل لے کر اپنے جھوٹے مقدمے سچ کر لیں گے, لیکن المقصد کی عدالت میں صرف وہی کامیاب ہوگا کہ جو حق پہ ہوگا, جو انصاف پہ ہوگا. دنیا میں آپ دیکھیے کہ بعض دفعہ کیا ہوتا ہے کہ ایک ملک میں کوئی مسئلہ ہوا, سیاستدان اٹھتے ہیں اور دوسرے ملکوں میں چلے جاتے ہیں. کیوں بھلا؟ کہ اس ملک سے نکلیں گے, مقدمہ نہیں ہو سکتا, دوسرے ملک کی اسائلم لے لی. کب تک؟ آخر کہاں تک؟ موت کی اسائلم میں جانے کے بعد ایک انسان اپنے آپ کو اصل صورت میں پائے گا. تو المقصد کو قرآن پاک کی روشنی میں اگر دیکھنا چاہیں تو اللہ تعالیٰ کا یہ خوبصورت نام آپ کو کہاں دکھتا ہے؟ سورۃ نساء کی آیت نمبر 135 ہے. یا ایھا الذین آمنوا کونوا قوامین بالقسط. دیکھیں لفظ یہاں بالقسط جو آگے نا, اسی کے اندر لفظ مقصد چھپا ہوا ہے. شہداء للہ ولو علی انفسکم او الوالدین والاقربین ان یکن غنیا او فقیرا فاللہ اولا بہما فلا تتبعوا الہوى ان تعدلوا وان تلووا او تورثوا فان اللہ کان بما تعملون خبیر. آپ کہہ سکتے کہ یہاں اللہ تعالیٰ کی یہ صفت آئی ہے نام کی جگہ. ترجمہ دیکھیے گا. اے ایمان والو, عدل و انصاف پر مضبوطی سے قائم رہ جانے والے اور خوشنودی مولا کے لیے سچی گواہی دینے والے بن جاؤ, کو وہ خود تمہارے اپنے خلاف ہو. یعنی سب سے مشکل ہوتا ہے بندہ اپنے خلاف گواہی دے, یا پھر اپنے ماں باپ کے. یعنی دوسری مشکل چیز ہوتی ہے جب ہمیں اپنے ماں باپ کے بارے میں کوئی ایسی بات کہنی پڑے جو ہم پسند نہیں کرتے, لیکن ہے وہ سچ. مثلا بھابھی اور ماں کا جھگڑا, قصور ماں کا ہے. آپ ماں کے ساتھ ڈیو ریسپیکٹ ود لو سب کچھ, لیکن کہنا پڑے گا کہ ماما بھابھی کا قصور نہیں, ایسا نہیں کہ بھابھی ٹھیک کہہ رہی ہیں, کہنا پڑے گا آپ کو مجھے. یا رشتے دار اور عزیزوں کے. تیسری عدالت ہماری رشتوں کی ہوتی ہے. ہم اپنے رشتوں میں بڑا ڈرتے ہیں, رشتے داروں میں ہماری بدنامی نہ ہو, رشتے دار نہ ہو. کبھی رشتے ٹوٹتے ہیں تو آپ دیکھا کرے, لوگ کہتے ہیں فیملی کیا کہے گی, خاندان بڑا پیارا لگتا ہے. تو کہا اگر تمہارا خاندان کا کوئی شخص غلط کرے اور تمہیں یہ غلط کو غلط کہنا پڑے, پھر بھی تمہیں کہنا پڑے گا. وہ شخص اگر امیر ہو تو اور فقیر ہو تو, دونوں کے ساتھ اللہ کو زیادہ تعلق ہے. یعنی گواہی کے چھپانے کا, حق سچ کا تعلق پیسے اور امیری اور غریبی سے نہیں. حق تو حق ہوتا ہے, سچ تو سچ ہوتا ہے. اور ساتھ ہی ساتھ یہ کہہ دیا کہ اس لیے تم خواہش نفس کے پیچھے پڑ کر انصاف نہ چھوڑ دینا, اور اگر تم نے کج بیانی یا پہلو تہی کی تو جان لو کہ جو کچھ تم کرو گے اللہ اس سے پوری طرح باخبر ہے. کیسے شیشے میں اتار دیتی ہے یہ آیت بندے کو, کیسے ایک انسان کی زندگی ہل کے رہ جاتی ہے جب اس بات کو پڑھ لے کہ میں انصاف والے سے, جب انصاف مجھے ملتا ہے تو کتنا پرسکون ہو جاتا ہوں. تو اس لیے تو کہا کہ انصاف تقویٰ کے قریب تر ہے. ایک اور آیت لیجئے, سورۃ مائدہ کی بالکل ابتدائی آیتوں میں, آیت نمبر 8 ہے. یا ایھا الذین آمنوا کونوا قوامین للہ شہداء بالقسط ولا يجرمنكم شنعان قوم على ألا تعدلوا اعدلوا هو أقرب للتقوى واتقوا الله ان الله خبير بما تعملون. اے ایمان والو، پہلے تو ہم اس ایمان والے ٹاپک کو دیکھے تو کیا واقعی آج ہمارے اندر ایمان ہے؟ ایمان تو امن ہے، ایمان میں تو پیس ہے، پہلی بات. پھر تم اللہ کی خاطر حق پر قائم ہو جاؤ، راستی اور انصاف کے ساتھ گواہی دینے والے بن جاؤ. کسی قوم کی عداوت تمہیں خلاف عدل پر امادہ نہ کرے، عدل کیا کرو جو پرہیزگاری کے زیادہ قریب ہے، اور اللہ تعالیٰ سے ڈرتے رہو. یقین مانو کہ اللہ تعالیٰ تمہارے اعمال سے باخبر ہے، اس کی عدالت میں کوئی نہیں چھپ سکے گا. کوئی بڑے سے بڑا کرمنل، کوئی بڑے سے بڑے اپنے ارد گرد سیکیورٹیز رکھنے والا نہیں بچے گا. تو گویا کہ عدل و انصاف پر قائم رہنا ہر خاص اور عام کا فریضہ ہے. جتنا زیادہ عدل اور انصاف پہ قائم رہیں گے وہ آپ کو اللہ کے ہاں بڑا رکھے گی. پھر اس کے بعد آپ دیکھیے کہ سورۃ حدید کی آیت نمبر 25 ہے، لقد ارسلنا رسلنا بالبینات وانزلنا معهم الكتاب والميزان میزان ليقوم الناس بالقسط ليقوم الناس بالقسط. اس لفظ کو دیکھیے، وانزلنا الحديد فيه بأس شديد ومنافع للناس وليعلم الله من ينصره ورسله بالغيب ان اللہ قوی عزیز. یقیناً ہم نے اپنے پیغمبروں کو کھلی دلیلیں دے کر بھیجا، اور ان کے ساتھ کتاب اور میزان یعنی ترازو نازل فرمایا تاکہ لوگ عدل پر قائم رہیں، اور ہم نے لوہے کو اتارا جس میں سخت ہیبت اور قوت ہے، اور لوگوں کے لیے اور بھی بہت سے فائدے ہیں. اور اس لیے کہ اللہ تعالیٰ جان لے کہ اس کی اور اس کے رسولوں کی مدد بن دیکھے کون کرتا ہے، بے شک اللہ تعالیٰ قوت والا اور زبردست ہے. کیا پتہ چلا آپ کو مجھے کہ اللہ سبحانہ تعالیٰ نے پیغمبروں کو جس چیز کے ساتھ بھیجا تھا وہ قسط تھی، وہ انصاف تھا، لوگوں میں انصاف، لوگوں میں عدل. اللہ کو یہ بات اتنی پسند ہے. آپ دیکھیے کہ اللہ تعالیٰ نے یہ جو بات ہے نا، آپ دیکھیے کہ حق والے کا حق ہے، کوئی اس کو مار لے اس کی مرضی ہے، وہ معاف کر دے اس کی مرضی ہے، نہ معاف کرے. لیکن ایک دفعہ تو عدالت میں کھڑا ہونا پڑتا ہے نا انسان کو. امام ابن تیمیہ رحمہ اللہ کہا کرتے تھے کہ کوئی حکومت کفر پہ قائم رہ سکتی ہے؟ جیسے آج بھی دنیا میں آپ کو بہت ساری حکومتیں دکھ رہی ہیں نا، جس کو آپ نان مسلم کنٹریز کہتے ہیں، قائم رہے گی، اللہ اس کو فلرش کرے گا، لیکن کوئی حکومت زیادتی اور ظلم پہ قائم نہیں رہ سکتی. اور آپ دیکھ لیجیے آج ہمارے اپنے ملکوں کے حالات کیوں بگڑے ہوئے ہیں، انصاف نہیں ہے وہاں. چار پیسے لگا کر آپ ہزار گنا اور مال لے لیجئے، آپ تھوڑی سی رشوت دیجئے اور عدالت میں فیصلہ بدلا لیجئے. معروف بات ہے، مجھے نہیں پتا اصل میں کوئی کرتا ہے ایسا کہ نہیں، لیکن جہاں انصاف نہیں ہوگا وہاں سکون نہیں ہوگا، وہاں خوشی نہیں ہوگی، وہاں قلق ہوگا، وہاں اضطراب ہوگا. اس لیے اللہ تعالیٰ نے یہاں انبیاء کرام کی نبوت کا مقصد بتا دیا. پھر اسی طرح سورۃ حجرات کی آیت 9 دیکھیے، وَإِن طَائِفَتَانِ مِنَ الْمُؤْمِنِينَ اقْتَتَلُوا فَأَصْلِحُوا بَيْنَهُمَا فَإِنْ بَغَتْ إِحْدَاهُمَا عَلَى الْأُخْرَى فَقَاتِلُوا الَّتِي تَبْتَغِي حَتَّى تَفِيءَ إِلَى أَمْرِ اللَّهِ فَإِنْ فَاتَتْ فَأَصْلِحُوا بَيْنَهُمَا بِالْعَدْلِ وَأَقْسِطُوا إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ. اور اگر مسلمانوں کی دو جماعتیں آپس میں لڑ پڑیں تو ان میں میل ملاپ کرا دیا کرو. پھر اگر ان دونوں میں سے ایک جماعت دوسری جماعت پر زیادتی کرے تو تم سب اس گروہ سے جو زیادتی کرتا ہے اس سے لڑو، یہاں تک کہ وہ اللہ کے حکم کی طرف لوٹ آئے. اگر لوٹ آئے تو پھر انصاف کے ساتھ صلح کرا دو اور عدل کرو. بے شک اللہ تعالیٰ انصاف کرنے والوں سے محبت کرتا ہے. کتنا خوبصورت حکم ہے سورہ حجرات میں. آپ دیکھیے کہ اللہ تعالیٰ جس چیز کو قطعاً پسند نہیں کرتا وہ انسانوں کے ساتھ تعلقات ہے. انسانوں کے ساتھ تعلقات کاٹنے کو قطع رحمی کہتے ہیں. اولاد اگر بری سے بری بھی ہو جائے تو آپ ان کو عاق نہیں کر سکتے. اسی طرح شوہر بیوی کا رشتہ اور ماں باپ کے معاملات ہیں. جب انسانوں کے دل ایک دوسرے سے کھٹے ہوں، جب تک آپ اس کو بجا نہ لیں، اپنے آپ کو اپنے ایسے روٹھے ہوں کو منوانے کی کوشش نہ کریں، بات نہیں بنے گی. کیونکہ آپ دیکھیں دنیا میں ہر چیز سے بڑی چیز ایک ہے، اور وہ کیا ہے کہ انسان کو یہ فکر لگ جائے کہ کل قیامت کے دن میرے ساتھ کیا ہوگا. اور دنیا میں بھی ہوتا ہے، یاد رکھیے ہمارا یہ گمان ہے کہ قیامت کے بعد ہی ہمارے ساتھ صرف انصاف ہوگا، دنیا میں بھی ہوتا ہے. अल्लाह ताला कुछ जराइम कुछ बातें ऐसी हैं जिसके लिए आखरत की सज़ा देने का इंतज़ार नहीं करते, दुनिया में पकड़ते। लेकिन अफसोस यह है कि जब कोई तकलीफ़ आती है तो उस वक़्त हम किसी और चीज़ को वजह गर्दानते हैं, लेकिन हमें अपना कोई अमल याद नहीं होता। और ऐसी चीज़ों को पढ़ने के बाद फिर इंसान दुआ करे कि अल्लाह मुझे किसी पर ज़्यादती करने वाला ना बनाना। फिर आगे देखिए तो अल-मुक़सिद को अगर अहादीस की रोशनी में देख लेते हैं तो पहली रिवायत सुनन निसाई की है 4158। उबादा बिन सामित कहते हैं कि हमने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अपनी तंगी और खुशहाली और खुशी और गमी हर हाल में समा इताअत यानी सुनने और हुक्म बजा लाने पर बैत की, और इस बात पर कि हुक्मरानों से हुकूमत के सिलसिले में झगड़ा नहीं करेंगे, नीज़ इस बात पर कि जहाँ कहीं भी रहें अदल व इंसाफ की बात कहें और अल्लाह ताला के मामले में किसी मलामत करने वाले की मलामत से नहीं डरेंगे। तो क्या पता चला कि इंसान को हमेशा हक बात करनी चाहिए, कोई बुरा कहे तो कहे, अच्छा कहे तो अच्छा कह दे, अल्लाह ताला की इस बात के ऊपर नज़र रखे इंसान कि अल्लाह को पसंद है इंसाफ करने वाले। फिर सिलसिले सहीहा की रिवायत है 1330। अबू हुरैरा रज़ी अल्लाहु अन्हु से रिवायत है कि अल्लाह के नबी ने फरमाया 10 आदमियों के अमीर को भी क़्यामत के रोज़ इस हाल में लाया जाएगा कि वो जकड़ा हुआ होगा, इसका अदल व इंसाफ इसको आज़ाद कराएगा या इसका जुल्म व सितम इसको हलाक कर देगा। कितनी मुश्किल अदालत है ये। आज भी आप देखिए लोग कहते हैं जज साहब कितने मज़े में टक टक करके अपना फैसला सुना देते हैं, लेकिन जज साहब के सर के ऊपर जो लटकती हुई तलवार है उसका क्या बनेगा। तो ज़िंदगी में जहाँ भी कोई मामला हो सोच के चलिए। अबू ज़र गफ़ारी को अल्लाह के नबी ने एक मौके पर यह कहा था कि अबू ज़र तू कभी दो के बीच में हाकिम ना बनना। क्यों भला? इसलिए कि तबन बड़े कमज़ोर थे। पर्सनैलिटीज़ होती है ना, कुछ स्ट्रांग पर्सनैलिटीज़ होती है कुछ वीक है, तो वीक पर्सनैलिटी वाले को लोग दबा लेते हैं। मुश्किल में कोई भी ऐसा मामला होता है तो उसके साथ उनको दबाना आसान है, तो ऐसे लोग फिर प्रेशर नहीं बर्दाश्त कर सकते, तो मना कर दिया गया। और अगर इंसाफ होगा तो फिर आज़ादी भी मिल जाएगी, और अगर इंसाफ ना हुआ तो फिर क्या होगा। फिर इसी तरह से आप देखें कि सिलसिले सहीहा की ये रिवायत के बाद आगे सही मुस्लिम की रिवायत है 4721 में, अब्दुल्ला बिन अमर से रिवायत है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो लोग इंसाफ करते हैं वो अल्लाह सुब्हान तआला के दाईं तरफ और इसके दोनों हाथ ही दाएं हैं, यानी बाएं हाथ जो दाएं हाथ की कुव्वत में कम होता है, तो ये बात अल्लाह ताला में नहीं है क्योंकि अल्लाह ताला नक से पाक है, ऐप से पाक है। बिल्कुल इसी तरह से फरमाया कि वो ऐब से पाक है, और ये इंसाफ करने वाले लोग हैं जो हुक्म करते वक्त इंसाफ करते हैं और अपने बाल बच्चों और अजीज़ों में इंसाफ करते हैं, और जो काम इनको दिया जाए उसमें इंसाफ करते हैं। यहाँ रुकिए, जो काम इनको दिया जाए वो क्या होता है? जिम्मेदारियाँ। हम जिम्मेदारान हैं, हमने एक उम्मीद दिलाई, हमने वॉलंटियर फॉर्म फिल किया, हमने कमिट किया, हम ये करेंगे, हमको भी छोड़ दीजिए मैं ये करूँगी। दुनिया में कौन पूछेगा आपको मुझे? आगे जाके अल्लाह पूछ लेगा, और अल्लाह ना करे कि अल्लाह दुनिया में भी पूछ ले तो जीना दोभर हो जाएगा इंसान का। इसलिए हमेशा इंसाफ करनी चाहिए। फिर सरा अल-मुक़सिद हुक्म देता है कि औलाद के दरमियान भी अदल व इंसाफ किया जाए। सिलसिला सहीहा की ये रिवायत है 1518, और आमिर कहते हैं कि मैंने नोमान बिन बशीर से सुना जबकि वो खुतबा दे रहे थे, मेरे बाप ने मुझ पर सदका किया। सैयदना अमरा बिनते रवाहा कहती हैं कि मैं इस वक्त तक राज़ी नहीं होंगी जब तक कि तू रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को शाहिद नहीं बनाएगा। बस हज़रत बशीर रज़ी अल्लाह अन्हु नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए और कहा कि मैंने अपने बेटे पर सदका किया है, और अमरा बिन तरवाहा ने मुझे कहा है कि मैं इस वक्त तक राज़ी नहीं होंगी जब तक तो रसूलुल्लाह को गवाह नहीं बनाएगा। आपने इससे पूछा क्या इसके अलावा तेरे और भी बेटे हैं? उसने कहा जी हाँ। आपने फरमाया तूने इन सबको वो चीज़ दी है जो इसको दी है? उसने कहा नहीं। तो आपने फरमाया फिर ये जुल्म है, ये जुल्म है, मुझे जुल्म पर गवाह ना बनाओ, अल्लाह से डर जाओ और अपनी औलाद के माबैन अदलो इंसाफ किया करो जैसा कि तुम पसंद करते हो कि वो तुम सबसे बराबर का हुस्ने सलूक करे। कौन जो इसका ठहरे में पूरा उतरे? बच्चों के साथ ज्यादतियां माँ बाप कर देते हैं, कभी एक ही बच्चे के साथ सब कुछ कर दिया, कभी सबको, कभी किसी को गुर्बत के नाम पे, किसी को पास रहने के नाम पे, किसी को इस नाम पे कि उसने मेरी बड़ी खिदमत की, जायदाद में से एक्स्ट्रा चीज़ें दे देते हैं या दूसरों से उसका हक मार देते हैं। मत कीजिए, दुनिया दूसरों की बनाते बनाते आप अपनी आखिरत ना बिगाड़िए। आप दुनिया दूसरों की बनाए ना बनाए ये आपकी चॉइस है, लेकिन आप अपनी आखिरत ना बिगाड़िए। ये बहुत सख्त फैसला होगा जो एक इंसान करेगा। फिर इसी तरह से एक और रिवायत लीजिए, सही बुखारी में 2707, अबू हुरैरा रजी अल्लाह तआला अन्हु ने बयान किया कि अल्लाह के नबी ने फरमाया, इंसान के बदन के 360 जोड़ों में से, यानी 360 जॉइंट में से हर जोड़ पर हर उस दिन का सदका वाजिब है जिसमें सूरज तुलू होता है, और लोगों के दरमियान इंसाफ करना भी एक सदका है। तो अल्लाह ताला हमें इस सदके की भी तौफीक दे, और तो हम जितना कर सकें करेंगे, उसके लिए तो पैसे की ज़रूरत है, इसके लिए तो पैसे की भी ज़रूरत नहीं। फिर अगर हम अल मुक़सिस से मुतल्लिक दुआएं और अज़कार देखना चाहें तो सही बुखारी की रिवायत 6369, अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन अल हम्मी वल हुज़्नी वल अज़्ज़ी वल कसली वल जुब्नि वल बुख़्ली व दलाइद दैनी व ग़लबति रिजाल। सही बुखारी 6369 है, ए अल्लाह मैं पनाह चाहता हूँ तेरे ज़रिए से परेशानी और गम से, आजिज़ हो जाने और काहली से, बुज़दिली और बुखल से, कर्ज़ के बोझ से और लोगों के तसल्लुत से। क्या पता चला कि जब आप किसी के ऊपर जुल्म करते हैं, ज़्यादती करते हैं, तो आप लोगों के ऊपर बोझ बने होते हैं, और कभी कभी दूसरे आपके ऊपर ज्यादती करते हैं, ये भी हो सकता है क्योंकि आपके ऊपर झूठी बात कह दे। तो सारी चीज़ों में अल मुक़सित को पुकारा करें, कहा करें, या मुक़सित, ए मालिक मुझे लोगों के तसल्लुत से बचा ले, कोई मेरे साथ ज्यादती ना करे, कोई मेरा माल ना खा ले, कोई कुछ और ना करे। और फिर जब आप अल मुक़सित से मुतल्लिक मुआइज़तुल हसना देखते हैं, अल मुआइज़तुल हसना, तो क्या पता चला कि औलाद के दरमियान अदल व इंसाफ का मामला करना है, अपने नफ्स से दूसरों को हमेशा इंसाफ दिलाना है, और अल्लाह ताला से हर मामले में इंसाफ की दुआ मांगनी है। फिर इसी तरह अदल व इंसाफ कायम करने के लिए कुतुब का मुतालिया करना है, पढ़ेंगे तो फ़ायदा होगा। कुछ किताबें हैं मारूफ, अगर आप देखें तो मिसाली उस्ताद हैं, मिसाली माँ बाप के नाम पर भी बुक्स हैं, तो पढ़िए, इससे फ़ायदा होगा आपको भी, और आप में इंशाल्लाह इन चीज़ों को देखेंगे। अगर इस पूरे नाम को हम गो थ्रू कर लें तो मुझे आपको इससे क्या मिला, अदल करना है बजाते खुद भी और दूसरों को भी। दूसरी बात, कायनात में हर चीज़ में अदल व इंसाफ है। सूरत मुल्क में अल्लाह ताला क्या कहते हैं, मातरा फी खल्क़े रहमान मिन तफावुत, तुम रहमान के तख्लीक के निज़ाम में कोई तफावुत नहीं देखोगे। वो क्या होता है, किसी का हक ज्यादा कर देता कम, तफावुत में आप दो लफ्ज़ हैं, फौत का लफ्ज़ है असल में, लेकिन तफावुत एक दूसरे के रिलेशन में ले आ रहा है, यानी कायनात के निज़ाम में कोई भी ऐसी बेकायदगी नहीं दिखी। और इसी तरह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक बड़ी प्यारी रिवायत है कि एक दफ़ा बैठे बैठे हंस पड़े, यहाँ तक कि आपके सामने के दांत जाहिर हो गए। हज़रत उमर पास थे, कहने लगे, अल्लाह के नबी मेरे माँ बाप आप पर कुर्बान हो, आप किस बात पर हंसे? फरमाया, मेरी उम्मत में से दो आदमी अल्लाह के सामने दो जानों बैठे होंगे, एक कहेगा या रब इस शख्स से मेरा बदला दिला दे, अल्लाह ताला दूसरे को फरमाएगा अपने भाई को बदला दे, वरस करेगा ए रब्बुल इज़्ज़त मेरी कोई भी नेकी ना रही, अल्लाह ताला दावेदार और हरीफ को फरमाएगा, यानी दावेदार हरीफ जो है उसको फरमाएगा, अब तो अपने भाई के साथ क्या सलूक करना चाहता है, अब तो इसके पास कोई भी नेकी नहीं रही, वरस करेगा या रब मेरे गुनाह इस पर लाद दे। इसके बाद अल्लाह के नबी आप दीदा होकर फरमाने लगे कि ये दिन बड़ा ख़तरनाक होगा, जबकि लोग ये भी चाहने लगेंगे कि कोई इनके गुनाह ले ले। फिर आपने फरमाया कि अल्लाह मुदई से कहेगा आंख उठाकर देख, वो कहेगा परवरदिगार मैं तो चांदी के शहर और सोने की इमारतें देख रहा हूँ जिन पर मोतियों के हार पड़े हैं, यानी बड़ा खूबसूरत दूर में एक सफ़ेद महल है। अलग रिवायत से भी इसकी हमें तस्दीक मिलती है, एक ही बात अहादीस में कभी एक तरक से आती है, कभी दूसरे से, कभी एक तरफ से वो कमज़ोर होती है लेकिन दूसरी तरफ से स्ट्रॉन्ग होती है। और ये हदीस हमें सही रिवायात से मिलती है कि वो शख्स दूर एक सफ़ेद मोती का महल देखेगा। तो तो वो अल्लाह ताला उसको कहेंगे कि क्या तुम चाहते हो कि ये महल तुम्हें मिले? वो कहेगा जी इसीलिए तो मैं अपनी नेकियां नहीं उसको दे रहा। और इसी तरह से वो दूसरा कहेगा कि मैं भी इसी वजह से तो इससे अपना हक ले रहा हूँ। उसके बाद अल्लाह ताला कहेगा कि अगर तुम इसको माफ़ कर दो ना तो मैं तुम्हें वो दे दूंगा। अच्छा ले पकड़े, मैंने इससे क्या लेना है, मैं आपसे ले लूँ। जो ही इसको माफ़ करेगा तो उसके ऊपर से भी वो जुर्म हटेगा और इस तरह वो दोनों हाथों में हाथ डाले हुए जन्नत में जाएंगे। फिर अल्लाह के नबी ने फरमाया कि अल्लाह से डरो, अपने बाहमी ताल्लुकात की इसलाह करो, क्योंकि अल्लाह ताला क़यामत के रोज़ मोमिनों के दरमियान सुलह करा देगा। और इंसाफ का असली रास्ता यही है जिस पे रब्बुल अरबाब के सिवा कोई कादिर नहीं है। तो अल्लाह ताला से माफ़ी मांगते हुए दुनिया में कोशिश करें कि दूसरों को माफ़ भी कर दें। ये भी एक बहुत अहम बात है। हम नहीं चाहते ना किसी को तकलीफ़ हो, सिर्फ लोगों को एक दफ़ा सबक सिखाने के लिए कि आप किसी के साथ ज्यादती करके दुनिया में भी नहीं बचेंगे, आखिरत में भी नहीं। वरना इस हकीर माल की क्या परवाह है? आप देखिए कि बहुत सारे लोग हैं ना जो दुनिया में एक दूसरे के हक नाहक तरीके से खा जाते हैं, तो उनको भी सिखाना चाहिए ताकि कल कहीं वो ऐसी चीज़ में पकड़े गए तो फिर उनको मुश्किल होगी। और इसी तरह आप देखिए किसी की दुश्मनी में भी दुश्मनी नहीं करनी चाहिए, ये भी बड़ी अहम बात है। सूरत माईदा में क्या आता है, वला यजरिमन्नकुम शनान कौमिन अला अल्ला तादिलू एदिलू हुवा अक़रबु लित्तक्वा। किसी जमात की दुश्मनी तुम्हें इस बात पर आमादा ना करे कि तुम इनके साथ इंसाफ ही ना कर सको, लिहाजा इंसाफ करते रहो क्योंकि वो तकवा के करीब है। फिर आप देखिए कि ये जो कुरान की आयत में आता है ना फलातत तबियुल हवा अन तादिलू, तो ये जो है ना कि तुम्हारी ख्वाहिश नफ्स, तुम्हारा किसी से बुग़्ज़, किसी से असबियत तुम्हें इंसाफ की बागडोर छोड़ने पर ना आमादा करे। तो ये भी बहुत बात है, कभी कभी हम गुस्से में आकर दूसरे के साथ ज्यादती कर जाते हैं, इसकी भी इजाज़त नहीं है। इसी तरह एक वाक़ आता है सूरत निसा की आयत 135 के ज़िमन में, अब्दुल्ला बिन रवाहा का कौल है, कहते हैं कि अल्लाह के नबी ने उन्हें खैबर वालों की तरफ भेजा। यहूद थे और उनकी ज़मीनें थी और उनसे जिजिया लिया जाता था। तो ये वहाँ गए कि ज़रा देखें कि फल और कितना अनाज है, तखमीना लगाना कहते हैं इसको, खर्रास हा से हार आलिफ स्वाद खर्रासा एस्टिमेशन कह लें। खैर जब ये गए तो उन्होंने इनको थोड़ी सी रिश्वत देना चाहिए ताकि ज़रा नरमी करें और कम लिखाएं और पैसे कम देने पड़ें। तो उस वक्त अब्दुल्ला बिन रवाहा ने वो जुमले बोले थे जो अगर आज आप और मैं अपने दिल पे लिख लें तो इंशाल्लाह बहुत ही फ़ायदा होगा कि अल्लाह की कसम मैं तुम्हारे पास ऐसी हस्ती की जानिब से भेजा गया हूँ जो मुझे सारी मखलूक से ज़्यादा महबूब है, और बेशक तुम्हारे माल असबाब मेरे नज़दीक बंदरों और खंजीरों से भी ज़्यादा मबगूज़ हैं, लेकिन मेरे महबूब की मोहब्बत और तुमसे बुग़्ज़ मुझे अदलो इंसाफ करने से रोक नहीं सकता। ये बात सुनकर फिर अहले खैबर ने कहा था यही है वो बात जिस पर ज़मीन आसमान कायम है। आज हम मुसलमानों को ये नहीं पता कितनी बड़ी बात है किसी का हक मारना, बेवा का हक खा लिया, यतीम का खा, चाहे अमीर का खा ले। आप कहते हैं क्या फ़र्क पड़ता है जिसके पैसे लिए हमने, अगर वो भी अमीर ही है ना उसके पास कौन सी कमी है, वो अलग बात है। आप अपने आप को देखिए उसको क्यों देखते हैं। और याद रखिए कोई पैसे के पीछे नहीं लगता दुनिया में, याद रखिए पैसा सबसे छोटी चीज़ है, लेकिन एथिक्स अखलाकियात एक इंसान का दूसरे के साथ ऐसा मामला कि जिसके बाद कभी शक्ल ना कोई देखे किसी की, कोई किसी से बात करना ना चाहे, इस्लाम ये नहीं चाहता। इस्लाम कहते रहो तो साथ अच्छा रहो, छोड़ो तो अच्छा छोड़ो फिर मिलो। कभी ज़िंदगी में ऐसा कोई शख्स आपके ना आना चाहिए कि जिसको देखकर आप मुंह फेर लें या वो आपको देखकर मुंह फेर ले। और यहाँ से ये भी पता चलता है कि जितने अंबिया कराम आए, जितनी आसमानी किताबें आईं, उनका असल मकसद अदलो इंसाफ का क्याम था। इसके लिए अल्लाह ने इतनी बसात फैलाई और आदम अलैहिस्सलाम को खलीफतुल्लाह बनाकर भेजा, आदम अलैहिस्सलाम को जो खिलाफत का मनसब दिया, और फिर दूसरे नबी उनके आगे पीछे आते रहे। तो ये अमनो अमान के लिए था, ये कायम हो नहीं सकता जब तक लोगों की जानें माले और इनकी इज्जत एक दूसरे से महफूज न रह सके। आप देखिए जिन दुखों में हम जिन दुनिया के हिस्सों में रहते हैं ना, वहाँ किसी का पैसा देना हो तो कैसे निकलवा लेते हैं ना वो हमसे, लेकिन उन सारी अदालतों से बड़ी अदालत इंसान के अपने नफ्स की अदालत है। अल्लाह ताला हमें इसमें सुरखरू कर दे, इस नाम को जज्ब कीजिए क्योंकि ये बहुत खूबसूरत नाम है। हमारे अमली रवैयों से इसका ताल्लुक है, कैसे दिन रात हम हक तलफियां करते हैं, मासियों को काम करा लिया पैसे नहीं दिए, फिर खुश भी होते हैं देखो मैं तो इतने पैसों में इतने काम करा लेती हूँ। और कहीं अदालतों के बाहर और अंदर क्या है, तो आज हम मुसलमानों को ख़ास तौर पे अपने मुल्कों में अमन और कायम करने के लिए अपनी और दूसरों की तरबियत करनी है। आज हम हुक्मरानों को तो कहते हैं इंसाफ नहीं करते, तो एक रेड़ी पे आम बेचने वाला पेटी में नीचे गंदे आम डाल के ऊपर बड़े डाल दे तो क्या ये जुल्म नहीं होगा? हो सकता है उसने किसी बहुत ही अच्छे घर में देनी हो पेटी, बाद में पता चला अंदर से तो गले सड़े निकल आए। इस्लाम जो मुझे बात समझ आती है ना, एक दूसरे के ताल्लुकात नहीं खराब करना चाहता। इस तरह के हक तलफियों में ताल्लुकात खराब होते हैं, ट्रस्ट टूटता है। आपको एक बंदे पे इतना ट्रस्ट होता है, आप कहते हैं ये बहुत अच्छा है, ये कभी मेरा हक नहीं मारेगा, ये कभी मेरे से ज्यादती नहीं करेगा। फिर याद रखिए कि हर जगह पैसा ही नहीं कोई मारता, ट्रस्ट मारा जाता है, बेतबारी हो जाती है। आप घर में एक मुलाजम को रखते हैं, हर करता धरता उसको दे देते हैं, चाबियां तक उस पर है, गाड़ी की चाबी उसके पास है। जब वो आपके साथ मिसट्रस्ट करता है ना, ये नाकाबिले बर्दाश्त होता है। आप कहते हैं कि मैंने इस पर इतना ट्रस्ट किया, मैंने इसको इतनी इज्जत दी, मैंने इसको इतना प्यार दिया और इसने मेरे साथ क्या किया। ये एहसास जो नहीं है ना, ये इस्लाम चाहता है कि मुसलमान का दूसरे के लिए ना हो। बाकी माल को क्या करना है, कौन सा उसको खा के बैठता है कोई सोता है? तो दुनिया में इज्जतें और ट्रस्ट और मोहब्बतें और हमदर्दियाँ, ये चीज़ें सोचने की ज़रूरत है। और अदल इंसाफ के रास्ते में क्या चीज़ रुकावट बनती है, चंद असबाब नोट कर लीजिए। अमूमन प्यार मोहब्बत, दोस्तियाँ, ताल्लुकात और रिश्ते नाते, ख़ानदान, और दूसरी चीज़ अदावत, यानी या किसी की मोहब्बत या किसी की अदावत। इन दो चीज़ों से ऊपर उठ के काजी और जज को सही फैसले करने हैं, ताकि वो किसी जगह भी किसी के ऊपर ज़्यादती ना करे। और सबसे बड़ी बात कि अल्लाह ताला की कुदरत और उसकी ताकत को सामने रखकर आखिरत को सामने रखेंगे। ठीक है, दुनिया में बंदा हकीकत को छुटला नहीं सकता, और वहाँ जब हमारे सारे नामे अमाल खुले पड़े होंगे, वमाली हाजल किताबी, बंदा कहेगा उस दिन ये क्या हो गया मेरी इस किताब को, ला युगादिरु सगीरतन वला कबीरतन इल्ला अहसाहा, न बात छोटी छोड़ी इसने न बड़ी छोड़ी। और फिर दुनिया में चंद ख्वाहिशों और चंद टकों को खरीदने के लिए इंसान किसी पे जुल्म से जुल्म करने लगे, अल्लाह को ये पसंद नहीं है। इसलिए आप देखेंगे सूरत निसा और मायदा में ख़ास तौर पर या अय्युहल्लज़ीना आमनू कहकर पूरी मुस्लिम उम्मत को ये पैगाम दे दिया कि कभी किसी की हक तलफी ना करना। अल्लाह ताला आपसे मुझसे राज़ी हो। सुब्हानक अल्लाहुम्मा व बिहम्दिक अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक।